Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz.
आज विश्वकर्मा पूजा विभिन्न फलामे औजार र कल कारखानाको पूजा आजा गरेर मनाइँदै
रत्न राजमार्गको हरे र बबईको बीचमा हाइस दुर्घटना हुँदा एक बालकको ज्यान गयो 19 जना घाइते
बर्दियामा विद्युत चुहावट चुनौतीका रूपमा रहेको प्राधिकरणको भनाई गत आर्थिक वर्षमा चुहावटका कारण 10.2 करोड रुपियाँ नोक्सानी
रोल्पाको थबाङ गाउँपालिकाका अध्यक्ष बिरुबहादुर घर्ती अझै सम्पर्कविहीन खोजी कार्य जारी
र नेपाल 19 वर्ष मुनिको एसिया कप क्रिकेटमा छनौट घरेलु टोली मलेसिया 10 विकेटले पराजित
हिमाल पहाड तराई कोही छैनन् पराई बिहानको भेरी खबरबाट राजेन्द्र शाही र मधुबन विशेषको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो र मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा आज विश्वकर्मा पूजा विभिन्न फलामे औजार र कल कारखानाको पूजा आजा गरेर मनाइँदैछ आज गाडी तथा कल कारखाना रङ्गीसँगी पार्नुको साथै विशेष पूजा पनि गरिन्छ आजका दिन आफ्नो फलामे औजारको पूजा गर्नाले लामो समयसम्म टिक्ने जनविश्वास रहेको छ द्वापर युगमा भगवान कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा भेदद्वार बनाई लुकाएको धार्मिक विश्वास रहेको छ एकै रातमा समुद्रको बीचमा भेदद्वारको निर्माण गरेकाले विश्वकर्मलाई सफल वास्तुविदका रूपमा मानि त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा चलेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ विश्वकर्माको पूजा गर्नाले वर्षभरि कुनै अप्रिय घटना नहोस् भनेर मेसिनको पूजा गर्ने चलन रहेको छ आजको दिनलाई वास्तु दिवसका रूपमा समेत मनाउने गरिन्छ
रत्न राजमार्ग अन्तर्गत हरे र बबईको बीचमा हाइस दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भन्ने 19 जना घाइते भएका छन् दुर्घटनामा परि कालीकोटको खडाचक्र नगरपालिका वाडा नम्बर 5 का 1 महिने बालक एलिज सहितको शाहीको मृत्यु भएको जनाइएको छ सुर्खेतबाट बाँकेको नेपालगञ्जका लागि छुटेको 24 ख 16 28 नम्बरको हाइस र कोहलपुरबाट सुर्खेतका लागि आउँदै गरेको C1 ख 14 53 नम्बरको ट्रक भेरीगङ्गा नगरपालिका वडा नम्बर 5 एक आपसमा ठोकिएर दुर्घटना भएको हो घाइतेमध्ये 13 जनाको सेचन अस्पताल कोहलपुर र 6 जनाको नर्सिङ होम नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ 9 जना गम्भीर घाइते भएको र 10 जनाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ बस र ट्रक चालक पनि दुर्घटनामा परि घाइते भएको प्रहरीले बताएको छ तीव्र गतिका कारण मोडमा ठोकिएर दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर 4 पूर्ण खोपयुक्त वडा घोषणा गरिएको छ एक कार्यक्रमको आयोजना गरी वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो घोषणा कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख धीरजङ शाहले वडा नम्बर 4 का वडा अध्यक्ष नीलकण्ठ खनाललाई पूर्ण वडा सरसफाईयुक्त वडाको प्रमाणपत्र प्रदान गर्नुभयो वडामा रहेका 15 महिनासम्मका सबै बालबालिकाहरूले सबै खोप लिइसकेका कारण पूर्ण खोपयुक्त घोषणा गरिएको हो कार्यक्रममा पूर्व मन्त्री यामलाल कडेलले स्वस्थ हुन नागरिकको अधिकार भएको भन्दै वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएकोमा खुसी व्यक्त गर्नुभयो कार्यक्रममा स्वास्थ्य मन्त्रालयका निर्देशक सत्य आचार्य जिल्ला जनस्वास्थ्य प्रमुख धीरजङ शाह कटकुवा स्वास्थ्य चौकीका इन्चार्ज खगेन्द्र थापा लगायतले आफ्नो भनाइ राख्नु भएको थियो जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत बलराम खत्रीले वीरेन्द्रनगर नगरपालिकाका कुल 16 वडामध्ये अब 5 वडा पूर्ण खोपयुक्त वडा घोषणा हुन बाँकी रहेको बताउनुभयो उहाँले जिल्लाका कुल 900 वडामध्ये 84 वडाहरू खोपयुक्त घोषणा भएको जानकारी दिनुभएको छ नगरका केही वडा पनि चालु आर्थिक वर्षभित्रमै खोपयुक्त घोषणा हुने उहाँको भनाइ छ कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको छ
बर्दियामा विद्युत चुहावट चुनौतीका रूपमा रहेको नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रले जनाएको छ केन्द्रका प्रमुख अवधेश कुमार गुप्ताले बर्दियामा 20% भन्दा धेरै विद्युत प्राविधिक चुहावटे हुने गरेको बताउनुभयो। यसै गरी विद्युत चोरीबाट बर्दियामा 39% विद्युत चुहाड हुने गरेको पनि भदौमा 31% मात्र चुहावट रहेको कार्यालयको तथ्याङ्क रहेको छ। गत आर्थिक वर्ष 73-74 चुहावटका कारण 10,02,00,000 रुपियाँ नोक्सानी भएको कार्यालयले जनाएको छ। विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रबाट गत आर्थिक वर्षमा 1,71,70,000 युनिट विद्युत चुहावट भएको जनाइएको छ। केन्द्रका प्रमुख गुप्ताले आर्थिक वर्षमा विद्युत चोरी गर्ने 342 जना पक्राउ गरी कारवाही गरिएको समेत बताउनुभयो। सिँचाइ सुविधा अपर्याप्त भएका कारण पनि बर्दियामा पानीबाट विद्युत चोरी हुने गरेको उहाँको अनुमान रहेको छ। बर्दियाको बाँसगाडी, राजापुर, मधुबन, गुलरिया, भुरीगाउँ, बगना लगायतका केही स्थानमा विद्युत चोरी हुने गरेको जनाइएको छ। यसैबीच बर्दियाको भुरीगाउँ बजार नजिक बलातीमा निर्माण कार्य सकिएको भुरीगाउँ विद्युत सब स्टेसनबाट परीक्षण स्वरूप विद्युत सेवा दिइएको छ। केही दिनसम्मको परीक्षण अवधिभर भुरीगाउँ सब स्टेसनमा कुनै प्राविधिक समस्या नआएमा 1-2 दिनमै विद्युत सेवा नियमित हुने बताइएको पत्रकार सौगात श्रेष्ठले बताउनुभयो।
बाँकेको नेपालगञ्जमा नयाँ 16 MVA को विद्युत पावर ट्रान्सफर्मर जडान कार्य सुरु भएकाले अबको 1 हप्तापछि विद्युत नियमित हुने जनाइएको छ। नेपालगञ्जको बस पार्कमा रहेको 7 MVA को विद्युत पावर ट्रान्सफर्मरलाई 16 MVA को पावर ट्रान्सफर्मर क्षमतामा वृद्धि गर्ने गरी काम भइरहेको नेपाल विद्युत प्राधिकरण वितरण शाखा नेपालगञ्जले जनाएको छ। शाखा प्रमुख उमेश कुमार झाले यो जडानपछि नेपालगञ्ज उपमहानगरपालिकाभित्र भएको विद्युत ओभरलोडको समस्या समाधान हुने बताउनु भएको छ।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर 2 L गाउँमा 2.25 मिटर लामो गोही फेला परेको छ। स्थानीयले धारामा पानी खान पुगेको अवस्थामा फेला परेको प्रहरी सहायक निरीक्षक हरिबहादुर बस्नेतले बताउनुभयो। जिल्ला वन कार्यालयको टोलीले गोहीलाई नियन्त्रणमा लिएको छ।
प्रदेश नम्बर 6 को राजधानीका रूपमा हेरिएको सुर्खेतमा पूर्वाधार निर्माणमा जोड दिनुपर्ने सरकारवालाले बताउँदै आएका छन्। प्रदेशको केन्द्र भएकाले हरेक क्षेत्रको आवश्यक पूर्वाधारका लागि जुट्नुपर्ने नागरिक अगुवाहरूको भनाइ छ। यसैबीच हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका केही सर्वसाधारणलाई सुर्खेत जिल्लामा खेल क्षेत्रको विकासको लागि के गर्नुपर्ला भनेर सोधेका छौँ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
खेलकुद विकासको लागि खेलकुद क्षेत्रसँग सम्बन्धित निकायले खेलकुदसँग आबद्ध मान्छेहरूलाई सक्रिय गराउनु पर्यो। त्यसमा युवाहरूले पनि चासो देखाउनु पर्यो र खेलको विकासका लागि सरकारवाला पक्षसँग आफ्ना मागहरूलाई राखेर त्यसको लागि उनीहरूबाट प्रतिबद्धताको लागि पहल कदमी चाहिँ गर्नुपर्छ जस्तो लाग्छ।
खेलकुद क्षेत्रको विकास गर्नका लागि खेलकुद क्षेत्रका लागि आवश्यक सामग्रीहरूको व्यवस्थापन गरिदिनु पर्यो राज्यले। पुनर्ताजकी तालिमहरूको सेवाकालीन तालिमहरूको व्यवस्था हुन जरुरत छ। खेल मैदानको सुदृढीकरण हुन जरुरत छ। खेलकुद परिषदहरूको सुदृढीकरण हुन जरुरत छ। खेल सामग्रीहरूको पर्याप्त मात्रामा उपलब्ध हुन जरुरत छ। अनि त्यसपछि खेलाडीहरूको सम्मान पनि हुन जरुरत छ।
राज्यले पनि केही व्यवस्था गरिदिनु पर्छ कि जस्तो लागेको छ। यो सहरी क्षेत्र मात्र नभएर ग्रामीण क्षेत्रमा पनि विभिन्न किसिमका यो सरकारले हरेक किसिमका तौर तब्काबाट आफ्नो क्षेत्रबाट विकास गरिदिनु पर्यो। खेलाडीहरूको आत्मालाई बाहिर प्रसरण गरिदिनको लागि पनि उनीहरूलाई हौसला प्रदान गरिदिन अनुरोध गर्छु।
खेलकुद क्षेत्रको विकास गर्नको लागि सर्वप्रथम त अब त्यस सम्बन्धी भौतिक पूर्वाधारहरूको विकास हुनु पर्यो। खेलकुदको विकास गर्नको लागि विद्यालय स्तरमा अब पढाइको साथसाथै हप्ताको एकचोटि भए पनि विद्यालयमा खेलकुद सम्बन्धी क्रियाकलापहरू गरेर पनि विद्यार्थीहरूलाई खेलकुदप्रति जागरुक गराउन सकिन्छ।
अरूभन्दा पनि अब नेपाल सरकारले चाहिँ यहाँ अब रङ्गशाला एकचोटि बनाइदिएको भए हुन्थ्यो होइन, अनि जसरी त्यही साथसाथै अब एकदम अब ट्रेनिङ दिएको भए चाहिँ एकदम राम्रो हुन्थ्यो।
सबैभन्दा पहिला त खेलाडीहरूको लागि होइन प्रशस्त मात्रामा खेल सामग्रीहरूको विकास गर्नु पर्यो होइन। त्यो उपलब्ध गराइसकेपछि खेल मैदान कस्तो छ होइन, भौगोलिक वातावरण त्यो अनुसार पनि अब खेलाडीहरूको लागि आवश्यक पर्छ, अनि सरकारबाट पनि सेवा पुग्नु पर्यो खेलाडीहरूको लागि।
उनीहरूलाई हौसला दिनु पर्यो, राम्रो प्रशिक्षकहरू राम्रो राख्नु पर्यो। यति गर्दा खेलकुदको राम्रो विकास हुन सक्छ, बाहिर गएर पनि उनीहरूले नाम कमाउन सक्छन्।
अब खेलकुदको अब विकास गर्नको लागिमा खेलाडीले सबभन्दा पहिला म कहुँ र कुन क्षेत्रमा छु र मैले के काम सुचाएर म गर्दैछु भनेर उनले निर्भर गरेर जाने जोड दिनु पर्यो।
हामीसँग छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले आज विश्वकर्म पूजा विभिन्न फलामे औजार र कल कारखानाको पूजा गरेर मनाइँदै रत्न राजमार्गको हरियर बबईको बीचमा हाइस दुर्घटना हुँदा 1 बालकको ज्यान गयो, 19 घाइते लगायतका खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। तीन दिन अघिदेखि विप्लव नेतृत्वको नेपाल कम्युनिस्टका कार्यकर्ताले नियन्त्रणमा लिएका रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घरती अझै फेला पार्न नसकिएको प्रहरीले जनाएको छ। उहाँको खोजीका लागि दाङबाट प्रहरीको विशेष टोली तथा रोल्पाको प्रहरी टोली र सशस्त्र प्रहरी समेत खटेको रोल्पा प्रहरी प्रमुख एसपी वीरेन्द्र थापाले जानकारी दिनुभयो। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अध्यक्ष घरतीलाई छलफलको लागि लिएको बताएको छ। हिजो थवाङमा गाउँपालिकाको गाउँ परिषद उद्घाटन गर्दा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थवाङ जाने कार्यक्रम बिथोल्न अध्यक्ष घरतीलाई नियन्त्रणमा लिएको जनाएको छ। यसैबीच प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो इन्चार्ज केशबहादुर ठाडा सुभाषलाई पक्राउ गरेको छ। रोल्पाको कुरेलीबाट उहाँलाई पक्राउ गरिएको र गाउँपालिकाका अध्यक्ष घरती अपहरणका बारेमा समेत सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाका नागरिकहरूको स्वास्थ्य परीक्षण निशुल्क रूपमा गरिएको छ। गाउँपालिकाले गाउँसभाबाट तय गरेको जनतासँग सिम्ता गाउँपालिका नामक कार्यक्रम अन्तर्गत स्वास्थ्य परीक्षण गरेको हो। गाउँपालिकाको कार्यालय लायन्स क्लब अफ सुर्खेत बुलबुले, लायन्स क्लब अफ सुर्खेत सेरोफेरो र लियो लायन्स क्लब अफ सुर्खेत सेरोफेरोको संयुक्त योजनामा भएको स्वास्थ्य परीक्षणमा 484 जनाले विभिन्न स्वास्थ्य समस्याको जाँच गराएको जनाइएको छ। गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीका अनुसार बढी जसो महिलाहरूको पाठ्यघर तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या रहेको बताउनु भयो।
बैतडीका चार स्थानीय तहका केन्द्रमा सडकको पहुँच नहुँदा नागरिकलाई समस्या भएको छ। स्थानीय तहको केन्द्रमै पुग्न 5-6 घन्टा हिँड्नुपर्ने बाध्यता रहेको नागरिकहरूले गुनासो गरेका छन्। जिल्लाको सुरनया गाउँपालिका, सिगास गाउँपालिका, डिलासैनी गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका केन्द्रमा सडकको पहुँच नहुँदा स्थानीय बासिन्दालाई समस्या भएको हो। गाउँपालिकाको केन्द्रमा पुग्न 5 घन्टा हिँड्न बाध्य भएको सिगास गाउँपालिकाका सुरेन्द्र साउदले बताउनुभयो। स्थानीय तहको केन्द्रमा पुग्ने सडक नहुनाले सेवा लिनकै लागि अप्ठ्यारो भइरहेको स्थानीयले बताएका छन्। चार स्थानीय तहका केन्द्रमा सडकले छोएको छैन भने धेरै वडाहरूमा पनि सडकको पहुँच पुग्न सकेको छैन।
न्यायमा पहुँचका लागि कानुनी सहायता विषयक 2 दिने अभिमुखीकरण बर्दियाको गुलरियामा सम्पन्न भएको छ। जिल्ला कानुनी सहायता समिति सामाजिक कानुनी सहायता केन्द्र गुलरियाको आयोजनामा भएको कार्यक्रममा जिल्ला स्थित स्थानीय तहका उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले नागरिकता प्रदान गर्ने विधि र प्रक्रियाबारे सहजीकरण गर्नुभएको छ। यस्तै जिल्ला न्यायाधिवक्ता देवराज भारतीले निशुल्क कानुनी सहायता प्रदान गर्ने प्रावधान, सहायक प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले नागरिकता सम्बन्धी ऐन र नियमावली बारे तथा स्थानीय विकास अधिकारी तेजराज शर्माले सामाजिक सुरक्षा भत्ता र व्यक्तिगत घटनाबारे सहजीकरण गर्नुभएको छ। महिला विकास अधिकारी गिरा कुमारी बस्नेतले महिला हिंसाबाट पीडितलाई न्याय दिलाउने बारे र जिल्ला अदालतका श्रेष्ठदार हिरण्य प्रसाद भण्डारीले फौजदारी र देवानी कानुनबारे जनप्रतिनिधिहरूलाई अभिमुखीकरण गराउनु भएको छ।
हुम्ला सदरमुकाम सिमीकोटमा डेरामा बस्नेले 3 वटा कर तिरेपछि मात्रै खाद्यान्न पाउने भएका छन्। सिमीकोट गाउँपालिका वडा नम्बर 5 र 6 विभिन्न शीर्षकका 3 वटा कर तिरेपछि मात्रै डेरामा बस्नेलाई रासन कार्ड दिने बताएको छ। रासन कार्ड बनाउनका लागि 50 रुपियाँ, सिमीकोट बजार सरसफाइका लागि 300 रुपियाँ र भाडामा बसे बापत गाउँपालिकालाई प्रतिकोठाको 100 रुपियाँका दरले कर बुझाउनु पर्ने व्यवस्था गरिएको हो। वडा कार्यालयले सिमीकोट बजारमा डेरा गरी बसेका र घरधनीलाई यो कर लागू गरेको जनाएको छ। 5 किलो चामलका लागि वडा कार्यालयमा 3 प्रकारका कर तिर्नुपर्ने व्यवस्थाले आफूहरू मर्कामा परेको डेरामा बस्नेहरूले गुनासो गरेका छन्। खाद्यान्न पाउन स्थानीय तहलाई कर तिर्नुपर्ने व्यवस्थाले आफूहरूका लागि महँगो परेको उनीहरूको गुनासो छ।
बहुप्रतीक्षित गुलरिया मूर्तिहा नाका केही दिनमै सञ्चालनमा आउने भएको छ। भारतको उत्तर प्रदेश वनका अधिकारीले भन्सारका लागि जग्गा उपलब्ध गराउन सहमति जनाउने सङ्केत भएसँगै यो नाका सञ्चालनमा आउने भएको हो। नेपाली टोलीसँग भएको भेटमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आवश्यक प्रक्रिया पूरा गरी छिट्टै नाका सञ्चालनमा ल्याउन आफू लागिपर्ने आश्वासन दिनुभएको छ। बर्दियाको गुलरियासँग जोडिएको भारतीय सीमावर्ती मूर्तिहा सडक र त्यहाँ निर्माण हुने कस्टमर अफिसियल आरक्षभित्र परेका वन विभागका अधिकारीहरूले स्वीकृति नदिँदा नाका सञ्चालनमा ढिलाइ भएको थियो।
दिगो विकासको आधार विज्ञान, प्रविधि र आविष्कार भन्ने नारासहित मनाइने 5 औं विश्व विज्ञान दिवस सुर्खेतमा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ। दिवसको अवसरमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसले हाजिरी जवाब प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगितामा सुर्खेतका 10 वटा विद्यालयका छात्र छात्राको सहभागिता रहेको थियो। प्रतियोगितामा इगर ब्रिज बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको छ भने चिल्ड्रेन प्याराडाइज मल्टिपल एकाडेमी दोस्रो, र सुर्खेत होराइजन एकाडेमी तेस्रो भएका छन्। प्रथम द्वितीय र तृतीयलाई क्रमशः 5,000, 3,000 र 2,000 नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ।
जागरण एफएम सुर्खेतले विभिन्न स्थानीय नागरिक र स्थानीय तहको सरकारवाला विषयमा केन्द्रित रहेर विभिन्न नयाँ परियोजना सञ्चालन गर्ने भएको छ। एफएमको 9 वार्षिक उत्सव तथा जागरण बौद्धिक सहकारी संस्था लिमिटेडको 10 वार्षिक साधारण सभाको अवसरमा यस्तो जानकारी गराएको हो। सचिव नवराज खड्गाले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा अब अझै सहकारी र जागरण स्कुल स्कुलमा रेडियो परियोजनाको साझेदार वृद्धि गर्ने, जनतासँग जनप्रतिनिधि परियोजना सञ्चालन गर्ने कार्यक्रम प्रस्ताव गरिएको जनाइएको छ। कोषाध्यक्ष निर्मला भट्टराईले आर्थिक वर्ष 73-74 19,60,426.08 बराबरको आय व्यय विवरण प्रस्तुत गर्नुभएको छ। उहाँले 15,28,734 बराबरको नाफा नोक्सान विवरण प्रस्तुत गर्दै चालु आर्थिक वर्षको लागि 45,51,727 प्रस्तावित आय विवरण सार्वजनिक गर्नुभएको हो। 2065 साल भदौ 31 गतिदेखि प्रसारण सुरु गरेको एफएमले 9 वर्ष पुरा गरी 10 वर्षमा प्रवेश गरेको छ। वार्षिक उत्सवको अवसरमा एफएमले वास्तविक सामुदायिक रेडियोले गर्नुपर्ने जिम्मेवार स्वरूप सामाजिक विषयवस्तुमा कार्य गर्ने जनाएको छ। कार्यक्रममा समाज जागरण स्याक नेपालका कार्यवाहक अध्यक्ष खगेन्द्र प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। यस्तै एफएमले वर्षभरि नियमित रूपमा विज्ञापन दिए बापत 2 जनालाई सम्मान समेत गरेको छ। सम्मान हुनेमा भण्डारी फिल्टर घरका प्रोप्राइटर जनक भण्डारी र न्यू दैलेख पञ्चकोशी कालभैरवका आभूषण केन्द्रका प्रोप्राइटर तीर्थ सुनार रहनु भएको जनाइएको छ। यस्तै कार्य सम्पादन मूल्याङ्कनको आधारमा समाचार प्रमुखमा युवराज पङ्गालीलाई र कार्यक्रमतर्फ सिर्जना बुढा थोकीलाई सम्मान समेत गरिएको एफएमले जनाएको छ। फेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो लगायत अन्य राष्ट्रिय खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। कैलालीमा चालु आर्थिक वर्षको 2 महिनामा बलात्कार तथा बाल विवाहका 42 उजुरी परेको बाल बालिकाको क्षेत्रमा कार्यरत संस्था सिबिनले जनाएको छ। सिबिन नेपालका कार्यक्रम संयोजक माधव लोहनीले नेपाल बाल विवाह बढी हुने मध्ये विश्वमा 19 स्थानमा रहेको भन्दै कैलाली लगायत सुदूरपश्चिममै समस्या झनै डरलाग्दो रहेको बताउनुभयो। सामाजिक रूपमा जटिल समस्या बन्दै गएको बाल विवाह रोक्नका लागि स्थानीय तहले विशेष काम गर्नुपर्ने सरकारवालाले बताएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुकुममा असली लोकतन्त्र आएको टिप्पणी गर्नुभएको छ। पूर्वी रुकुमको रुकुमकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले रुकुमेली जनताले सिङ्गो नेपाललाई उत्साहित बनाएको बताउनुभयो। रुकुमका सबै स्थानीय तह माओवादी केन्द्रले जितेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले रुकुममा अझै लोकतन्त्र आएको रहेनछ भनेर गरिएको टिप्पणीप्रति प्रचण्डले असली लोकतन्त्र रुकुममै आएको भनी जवाब फर्काउनु भएको हो। अध्यक्ष प्रचण्डले आफूहरूले चलाएको जनसत्ताको वैधानिक रूप नै अहिलेको स्थानीय सरकार रहेको बताउनुभयो। पहिलो संविधान सभामा पहिलो पार्टी रहेको माओवादीले आफ्नै अहङ्कारले तेस्रो बनेको स्मरण गर्दै प्रचण्डले माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई दम्भ नदेखाउन आग्रह समेत गर्नुभएको छ।
शक्ति महिला बचत तथा ऋण सहकारी संस्था लेगबेसी नगरपालिका दशरथपुरले 17 वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साधारण सभामा संस्थाका सचिव देवी अधिकारीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ भने कोषाध्यक्ष गौरी राणाले आर्थिक वर्ष 73-74 2,35,20,000 बराबरको आय व्यय प्रस्तुत गर्नुभएको छ। साधारण सभाले धर्म आचार्यको अध्यक्षतामा 11 सदस्यीय नयाँ सञ्चालक समिति समेत गठन गरेको छ।
सल्यानको कुमाखमालिका गाउँपालिकाको वडा नम्बर 4 जुवातासमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। कुमाखमालिका गाउँपालिकाको वडा नम्बर 4 बैठकले जुवातास पूर्ण रूपमा बन्द गराउने निर्णय गरेको हो। वडा अध्यक्ष तिलवीर बुढाको अध्यक्षतामा बसेको बैठकले मदिरा सेवन र भेषबिखनमा पनि रोक लगाएको छ। जुवातास खेलेको पाइएमा पहिलो पटक 1,500, दोस्रो पटक 3,000 र तेस्रो पटक नियमानुसार जरिवाना तिराउने जनाइएको छ। कार्तिक महिनादेखि माघसम्म बेलुका 4 बजेदेखि 8 बजेसम्म र फागुनदेखि असोजसम्म बेलुका 5 बजेदेखि 9 बजेसम्मको समय तोकिएको छ। रक्सी खाएर होला गरी वातावरण बिगारेमा पहिलो पटक सुझाव दिने, दोस्रो पटक 5,000 जरिवाना र तेस्रो पटक कानुनी कारवाही गरिने वडा अध्यक्ष बुढाले बताउनु भएको छ।
राष्ट्रिय फोटो पत्रकार समूह शाखा सुर्खेत को 11 सदस्यीय समिति गठन गरिएको छ। सुशील खड्गाको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा बुद्धि सिंह ठकुरी, सचिवमा मानबहादुर ओली, सहसचिवमा खेम बोडा र कोषाध्यक्षमा लक्ष्मी भण्डारी रहनु भएको छ। यस्तै सदस्यहरूमा लक्ष्मण सुनार, यज्ञ खत्री, सीता ओली, दिलप्रसाद शर्मा, मदन बिक र पूर्णबहादुर खड्गा रहनु भएको छ। सम्पूर्ण गठित सदस्यलाई बधाई तथा शुभकामना दिँदै पत्रकार महासङ्घ शाखा सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीले फोटो पत्रकारिताको विकासका लागि डटेर काम गर्न आग्रह गर्नुभयो।
भेरी खबरमा अब लागौँ विदेशका खबरतिर। लगातारको मिसाइल परीक्षणपछि राष्ट्रसङ्घीय नाकाबन्दी खेपेको उत्तर कोरियाले आफूहरू अहिले अमेरिकाको जुनसुकै सहरलाई ध्वस्त पार्न सक्ने क्षमतामा रहेको दावी गरेको छ। उत्तर कोरियाका सांस्कृतिक सम्बन्धका विशेष प्रतिनिधि काओडी बेनोले अमेरिकामा हाइड्रोजन बम खसाल्न आफूहरू तयार रहेको बताउनु भएको छ। उत्तर कोरियाका नेता किम उल जोङका सबैभन्दा नजिकका व्यक्ति मानिने बेनोको यो भनाइले विवाद चर्काउने विश्लेषण गरिएको छ। उत्तर कोरियालाई उसको अर्थतन्त्रमा असर पर्ने गरी भन्दै राष्ट्रसङ्घीय सुरक्षा परिषदले लगाएको पछिल्लो नाकाबन्दीको विरोधमा उसैले झनै कडा रूपमा प्रस्तुत हुने प्रतिक्रिया दिएको हो।
भेरी खबरमा अब लागौँ खेल खबरतिर। 19 वर्ष मुनिको एसिया कप क्रिकेटको फाइनलमा आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। यसअघि हिजो भएको पूर्वी क्षेत्रको छनौट अन्तर्गत सेमी फाइनलमा नेपालले मलेसियालाई 10 विकेटले पराजित गरेको छ। मलेसियामा जारी छनौट प्रतियोगितामा घरेलु टोलीलाई फराकिलो अन्तरले हराएर फाइनल पुगेसँगै नेपाल 19 वर्ष मुनिको एसिया कपका लागि छनौट भएको छ। खेलमा टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले प्रस्तुत गरेको 122 रनको विजय लक्ष्य नेपालले 23.5 बिना कुनै विकेटको क्षतिमा पुरा गर्यो। नेपालका लागि ओपनर सन्दीप सुनार र आसिफ शेख दुबईले अर्धशतक पुरा गर्नुभयो। 77 बल खेल्नुभएका सन्दीपले 8 चौकाको मद्दतमा 51 रन जोड्दा आसिफ शेखले 8 चौका र 1 छक्का पार गर्दै 65 बलमा 50 रन बनाउनुभयो। खेलमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 42 ओभरमा मलेसियालाई 121 रनमा अल आउट गरेको थियो। राम्रो सुरुवात गरेको मलेसियालाई सामान्य योगफलमा सीमित गर्न नेपालका कप्तान दिपेन्द्र सिंह एरीले उत्कृष्ट प्रदर्शन गर्दै 5 विकेट लिनुभयो। पवन सुनाप्री 2 तथा रोहित कुमार पौडेल, सहमद आलम र सन्दीप लामिछानेले 1-1 विकेट लिनुभयो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आज विश्वकर्म पूजा विभिन्न फलामे औजार र कल कारखानाको पूजा आजा गरेर मनाइँदै
रत्न राजमार्गको हरे र बबईको बीचमा हाइस दुर्घटना हुँदा 1 बालकको ज्यान गयो, 19 जना घाइते।
बर्दियामा विद्युत चुहावट चुनौतीका रूपमा रहेको प्राधिकरणको भनाई, गत आर्थिक वर्षमा चुहावटका कारण 10.2 करोड रुपियाँ नोक्सानी।
रोल्पाको थमाङ गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्ती अझै सम्पर्कविहीन, खोजी कार्य जारी।
र नेपाल 19 वर्ष मुनिको एसिया कप क्रिकेटमा छनौट, घरेलु टोली मलेसिया 10 विकेटले पराजित।
हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। समाचार कक्षका सबै सहकर्मी सहित राजेन्द्र शाही र मधुबन विषय बिदा हुन्छौँ। नमस्ते।